जो व्यक्ति एकदम कम झूठ बोल्छ अथवा झूठ बोल्नै चाहदैन, सत्य मात्रै मेरो मुखबाट निकाल्छु भन्ने भाव राख्छ भने त्यो व्यक्तिले बोलेको कुरा पुग्न लाग्छ, किनकि सत्यलाई व्रत मानिएको छ। यस्तो ठुलो व्रत रे, सत्य बोल्ने मान्छे प्राय जसो एक्लो पनि हुन्छ, उसका साथीभाइहरू कम पनि हुन्छन्, किनकि सत्य त्यति सजिलै ग्रहण गर्न गाह्रो हुन्छ। त्यही भएर सत्य के भनेको छ, सत्यमेव परम ब्रह्म, सत्यमेव परम तपः, सत्यमेव परम ज्ञानम, सत्यमेव परम श्रुतम। सत्य नै परब्रह्म हो रे, सत्य बोल्नु पनि परब्रह्मलाई ग्रहण गर्नु हो जिब्रोमा। सत्य नै परम तप हो, ठूलो तपस्या हो सत्य बोल्नु। सत्य नै परम ज्ञान हो, जीवनमा म सत्य बोल्छु, म झुट पटक्कै बोल्दिनँ भन्ने संकल्प राख्नु भएको छ भने त्योभन्दा ठूलो तपस्या, त्योभन्दा ठूलो ज्ञान केही छैन। सत्यमेव परम श्रुतम, सत्य नै परम शास्त्र पनि हो। त्यही भएर सत्यलाई बडो ठूलो स्थानमा राखेको छ, किन भगवानको रूप नै सत्य हो। सच्चिदानन्द रूपाय सत्य चित्त आनन्द, पहिलो शब्द नै सत्य। सत्यम परम धीमहि, सत्यलाई वन्दन। सत्यम शिवम सुन्दरम, शंकरजीलाई सत्यलाई प्रणाम वन्दन। सत्यस्य योनि निहितम च सत्य, भगवान सत्य सत्य हुनुहुन्छ। त्यही भएर जो सत्य बोल्छ त्यो भगवानको मार्गमा, भगवानले देखाएको बाटोमा हिँड्दैछ। र हजुरलाई एउटा निवेदन गर्छु है, राधे राधे भन्दिनु न, निवेदन यो गर्छु कि सकेसम्म सत्य बोल्ने, कहीँ कहीँ अवस्था आयो झुट बोल्नु पर्ने भने उठेर त्यहाँबाट हिँड्ने, बरु मुसुक्क मुस्कुराइदिने, पानी पिउन थाल्ने। अब मुखमा पानी भएपछि बोल्नै परेन, सकेसम्म मुखबाट झुट ननिकाल्ने, सकेसम्म। अब कहिले काहीँ कुन कुन अवस्थामा त झुट बोल्न पाइन्छ, शास्त्रले त्यसको पनि छुट गरेको छ। भागवत कथामा चाहिँ यो प्रसङ्ग चाहिँ, देवी भागवतमा त छैन तर पनि बताइदिन्छु। कोही अबला स्त्री जसको विवाह भएको छैन र विवाह गराएर उसको भविष्य सुन्दर देख्दै हुनुहुन्छ भने त्यहाँ एउटा झुट बोलेर विवाह गराउँदा दोष लाग्दैन रे। दोस्रो, हजुरको सर्वस्व हरण हुन लाग्यो, सर्वस्व हरण हुन लागेको छ, त्यहाँ हजुरले एउटा झुट बोल्दा हजुरको सर्वस्व हरण हुनबाट बस्दछ भने त्यहाँ पनि झुट बोल्दा पाप लाग्दैन। अर्को, जहाँ गौ माताको हत्या हुँदैछ, गौ माताको प्राण रक्षाको लागि यदि हजुर झुट पनि बोल्नुहुन्छ भने त्यहाँ पनि हजुरलाई कुनै दोष लाग्दैन। र चौथो, यदि कोही ब्राह्मणको हत्या हुँदैछ, हजुरले आँखाले देख्दै हुनुहुन्छ र हजुरले एकजुट बोल्दा कसैको प्राण रक्षा हुन्छ भने हजुर त्योभन्दा ठुलो व्रतहरू के हुन सक्छ, त्यहाँ पनि झुट बोल्दा पाप लाग्दैन। म त बार बार भन्छु, सर्वस्व कसैले लान लाग्यो हजुरको, कसैको हत्या भएको देख्दै हुनुहुन्छ आँखाले, उसको प्राण रक्षा हुन्छ भने त्यहाँ झुट बोल्दा पाप लाग्दैन है। त्यही भएर जहाँ कहीँ, आजकल सबैभन्दा धेरै बोलिने झुट के हो, कसैले फोन गर्यो भने ए ल ल ल म 5 मिनटमा आइसकेँ, त्यहीँ पुगिसकेँ त, त्यहीँ नजिकै, घरबाट निस्केको पनि छैन है। झुट त झुट हो, भला सानो होस् कि ठुलो हो कि होइन, झुट त झुटै हो नि। आवश्यकता छैन भने किन बोल्ने, जहाँ आवश्यकता नै छैन भने हजुरको मुखबाट सकेसम्म झुट नबोल्ने प्रयास गर्नुहोला। यसलाई ठुलो तप ज्ञान मानेको छ। र अगाडि प्रसङ्ग, सत्यवादी भनेर हरिश्चन्द्र महाराजलाई सबले पुष्पवृष्टि गर्छन्, फुल वर्षाउँछन्। अगाडि प्रसङ्ग बडो सुन्दर छ, हय हय वंशको विस्तारको प्रसङ्ग छ, जहाँ भगवानले हयग्रीव अवतारको रूप लिनुभयो। भगवान नारायणलाई लक्ष्मी माताले श्राप दिनुभयो। मैले अस्ति पनि यो कथा प्रसङ्ग छोटो बताएको थिएँ, यहाँ अलि विस्तार रूपमा छ। प्रभु श्री नारायण एक दिन खुब मुस्कुराएर बस्नु भएको थियो, लक्ष्मी माताले बार बार सोद्धा पनि बोल्नु भएन, किन हाँस्नु हुँदैछ प्रभु, किन मुस्कुराउनु हुँदैछ? तर भगवानले उत्तर नदिएपछि लक्ष्मी मातालाई लागेछ पक्कै पनि कुनै स्त्रीलाई स्मरण गरेर हाँस्नु भएको होला, त्यही भएर म श्राप दिन्छु, हजुरले हाँस्दै गरेको जुन शिर छ नि, मुख छ नि, त्यो मुख, त्यो शिर छेदन भएर जाओस्। अब यस्तो श्राप नारायणले ग्रहण गर्नुभयो, तर भगवानले पनि भन्नुभयो ठिकै छ लक्ष्मी, श्राप दियो, अब मैले यो शिर छेदन भएपछि घोडाको शिर लगाएर हयग्रीव अवतारमा अवतरित हुन्छु, अनि तिमी पनि घोडी भएर जन्मिन परोस्, किनकि म गएपछि तिमी पनि त आउनु पर्छ। तब भगवानले हयग्रीव अवतारको रूपमा आउनुहुन्छ, लक्ष्मी माता पनि घोडी भएर आउनुभयो। शङ्करजीको कृपाद्वारा भगवानको खुब स्तुति गर्नुभयो, तप गर्नुभयो, र पछि एक सन्तान प्राप्त भएर त्यो सन्तान हयहय वंशको विस्तारको लागि छोड्दै अगाडि फर्किएर आउनुहुन्छ वैकुण्ठ धाममा। बोल्नुहोस् लक्ष्मीनारायण भगवानको। अघि प्रसङ्गमा बडो सुन्दर कथा श्री सुतजी महाराज सौनकादिक मुनिहरूलाई वर्णन गर्नुहुन्छ। एक सर्यादी नाम गरेका राजा जसकी एक कन्या सुकन्या नाम गरेकी कन्या थिए, सन्तान त अरू पनि थिए तर सुकन्या नाम गरेकी पुत्री बडो सुशील, बडो ज्ञानी, बडो अनुशासित, संस्कारी थिइन्। एक दिन महाराजले आफ्ना प्रजाहरूको साथमा पुत्रीलाई पनि साथ लिएर जङ्गलमा घुम्न जानुभएछ, जङ्गलतर्फ आफ्नो परिवार सपरिवार सबलाई लिएर जानुभएछ। अब लिएर त जानुभयो, तर मार्गमा के भयो त भने जब वनमा पुग्नुभयो, वनमा पुगिसकेपछि सबलाई आफ्नो आफ्नो बाटो जाऊ जाऊ गएर घुम भन्नुभयो, सब कोही भोजन गर्न लागे, कोही बसे, कोही यत्र तत्र जान लागे, त्यही बेलामा त्यही क्षणमा यता सुकन्या चाहिँ सानी थिइन् बालिका, सुकन्या गइछिन् र एउटा माटोको थुप्रोमा चम्किलो चम्किलो हिरा जस्तै चम्किराखेको, त्यहाँबाट आगो जस्तो बल्दै गरेको त्यो दृश्य देखिछिन्। त्यो दृश्य देखेपछि उनको मनमा के लागेछ, आहा कस्तो सुन्दर चिज रहेछ, के अड्केको होला यहाँ भनेर यत्रो सिन्का ल्याएर त्यसमा घोचिछिन्। जब त्यसमा घोचिन् त्यसबाट त रक्त बग्न लाग्यो, एकतिर मात्रै घोचेको भए त हुन्थ्यो, अर्कोतर्फ पनि घोचिछन्, दुईतिर देखिएको थियो, दुवै ठाउँमा घोचिछन्। घोचेको त रक्त आयो, रगत बगेर आवाज आयो, कोही बुढो बुढो पुरुषले बोले जस्तो आवाज निस्क्यो। त्यहाँबाट भाग्दै 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 आएर पिताजी समक्ष आएर बसिछन्। अब पिताजीलाई लाग्यो यसै छोरी हो, दौडी दौडी आई भने सबैजना खानपिन गरे, सब भयो, तर के भएछ त भन्दा घर फर्किन लाग्दा सबैजनालाई अप्ठ्यारो असहज भएछ, किनकि सबैको पेटमा दिसा पिसाब नहुने गरिकन निरञ्जन भएछ कि। अब गरौँ त के गरौँ, बडो गाह्रो, न बाहिर जान सकिन्छ, के अवस्था भयो, अब गरौँ के गरौँ। तब कसैले केही भुल गर्यो तिमीहरूले, तिमीहरूबाट के गल्ती भएछ कि भनेर सोध्न लाग्नु भएछ। महाराज सर्यातीले सोधिसकेपछि सबले बोलेनन्, कोही कसैले बोलेन, अन्तमा पुत्री सुकन्याले भनेछिन्, पिताजी मैले आज एउटा गल्ती गरेको छु। के गल्ती गर्यौ त पुत्री भन्दा, गल्ती यो भयो कि पिताजी त्यहाँ पर एउटा माटोको थुप्रो देखेँ मैले, त्यो माटोको थुप्रो देखिसकेपछि मलाई के लाग्यो, त्यहाँ केही चम्किलो चम्किलो वस्तु चम्किरहेको थियो, दुईवटा हिरा जस्तो चम्किलो देखेर मैले त्यसमा केही अड्केको छ कि भनेर सिन्का घुसाएँ, सिन्काले घोच्न लाग्दा त त्यसबाट रक्त बग्यो, त्यही भएर सायद हामी सबलाई गाह्रो भएको होला भन्न लागिन् पुत्रीले। पुत्रीको यस्तो कुरा सुनेपछि पिताजीले, ल हिँड त छोरी जाउँ, कहाँ हो त त्यो ठाउँ, ल हिँड भनेर लिएर जानुभयो। जाँदा रगत बगिरहेको छ, भित्र त्यो माटोको थुप्रोबाट आवाज आइरहेछ, अय्या 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 गर्दै कोही रुइराखेको छ। हतार हतार हटाएर हेर्छन् त त्यहाँ चेवन नाम गरेका ऋषि तपस्या गरेर बस्नु भएको रहेछ वर्षौंदेखि। चेवन ऋषिले तपस्या गरेको त्यो तपस्थलीमा आज सुकन्याले गएर दुवै नेत्र फोड्दैछिन्, आँखा फोड्दैछिन्, उनले अन्जानमा आँखा फोडिदिन्। अब जोडसँग चेवन ऋषि रुन लाग्नुभयो, मलाई कसले विवाह गर्छ, म यो वृद्ध अवस्थामा नेत्रविहीन भए, अब मलाई कसले सम्हाल्छ, को मेरो सहायता बन्छ, को होला मेरो सहायता सहायकार, म कसको साथमा बस्छौ, मलाई सेवा गर्ने को होला, बडो चिन्तित भएर रुन लाग्नुभयो। तब सरयाती महाराज भन्नुहुन्छ, गुरुदेव माफ गरिदिनुहोस्, गुरुदेव माफ गरिदिनुहोस्, मेरी पुत्रीले अन्जानमा आज हजुरको आँखा फोडिन्, म हजुरको लागि मेरो राज्यमा कोही न कोही सुकन्या अवश्य खोजेर ल्याएर विवाह गराउँछु। तब चेवन ऋषि जोडसँग रुनुहुन्छ, म जस्तोसँग यो वृद्ध अवस्थामा को विवाह गर्न तयार होला, मलाई सेवा गर्न सक्ने को होला। यसरी रोएको देखेर सुकन्याले भनेछिन्, पिताजी गल्ती मैले गरे नि, अब यसको दण्ड पनि मै भोग्छु, म गर्छु उहाँसँग विवाह भनेछन्। सरयाती महाराज अचम्मित हुनुभयो, लौ न यति सानी बालिका यस्तो वृद्ध उमेरको पुरुषसँग म विवाह गर्छु भन्दैछ, कसरी गरौँ, म पुत्री भयो नभन त्यस्तो, म अरू कोही कन्या खोजेर विवाह गराउँला भन्दा होइन पिताजी, गल्ती मैले गरे, यो दण्ड मैले भोग्छु, चिन्ता नगर्नुहोस्, म विवाह गर्न तयार हुन्छु भनेर सुकन्या विवाह गर्न तयार भइन्। महाराजले विवाह गरिदिनुभयो, जङ्गलमा कुटीमा पुत्रीलाई छोडेर जानुभयो, गएर दरबारमा बस्नुभयो, बडो चिन्तित हुनुभयो, पुत्रीले यस्तो विवाह गर्न रोजिन्, कसरी बसेकी होला त्यो सुकुमारी, त्यो राजकुमारी आज त्यस्तो वृद्ध अवस्थाको, त्यस्ता ज्वाइँ आँखा पनि छैन, जङ्गलमा कति कष्ट होला, कति दुःख होला, आमा बाबाको मन बडो चिन्तित थियो। यता सुकन्या बढ्दै गइन्, खुब सेवा गर्थिन् पतिदेवको। एक दिन जल लिन गएकी नदीमा अश्विनी कुमारहरू आउनुभएछ। अश्विनी कुमारहरूले भन्नुभएछ, हे देवी तिमी को हौ, तिमी भूदेवी वनदेवी, कहाँबाट आयो यति सुन्दरी, हामीसँग विवाह गर, दुवैसँग नगरे पनि एकजनासँग विवाह गर, तिमीलाई हामी राजमहलमा राख्नेछौ। तब सुकन्याले भनिन्, म त अति पति व्रता नारी हुँ, मेरो विवाह भइसकेको छ, हे राजकुमार हजुरहरू आफ्नो बाटो जानुहोस्। तब अश्विनी कुमारहरू पछि 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 लागेर कुटीसम्म आइपुगेछन्। पतिदेवको यस्तो अवस्था देखेर अश्विनी कुमारले भनेछन्, अरे सुकन्या तिमीलाई देखेर हामीलाई दया लाग्यो, त्यही भएर तिमीलाई हामी एउटा वरदान दिन्छौँ। कस्तो वरदान? यदि तिमीले तिम्रो पतिदेवलाई र हामी दुवै दाजुभाइ, हामी जो छौँ अश्विनी कुमार, हामीहरू एउटा नदीमा एउटा तलाउमा स्नान गर्न जान्छौँ, त्यहाँ सरोवरमा स्नान गरेर फर्किँदा तिनैजनालाई एउटै रूपमा देख्छौ, तिम्रो पतिदेव र हामी दुई एउटै रूपमा तिमीले देख्न पाउँछौ, तब त्यति बेला तिमीले आफ्नो पतिलाई चिन्न सक्यौ भने तिमीलाई हामी आशीर्वाद दिन्छौ, तिम्रो पतिदेवको नेत्र फिर्ता गराइदिन्छौ भन्नुभएछ। ल ठिक छ, त्यसो भए यसको परीक्षाको लागि म तयार छु, ल त प्रभु गरौँ भनेर स्वयं पतिलाई सोधिन्। पतिदेवले पनि हुन्छ भन्नुभयो, जानुभयो। सरोवरमा स्नान गरेर आउँदा त तिनैजना एउटै छन्, कसरी चिन्ने कसरी चिन्ने, रत्ती भर पनि फरक छैन। अब मेरो पतिदेव कुन होला त, तिनजनामा एकजना को होला त मेरो पति, खुब निहालेर हेर्नुभयो तर कहीँ पनि थाहा पाउनु भएन। लौ अब म बर्बाद हुने भएँ, मेरो पति भनेर चुनौला, म कोसँग जाउँला, बडो चिन्तित हुनुभयो। तब सुकन्याले के गर्नुभयो, हे प्रभु मैले जीवनमा कहिल्यै पनि कसैलाई नराम्रो गरिन, बिगारिन, जुनसुकै गल्ती गरेको छु भने पनि त्यसको प्रयाश्चित गरेको छु, जीवनमा सदा सर्वदा सत्कर्ममा हिँडेको छु, सत्मार्गमा हिँडेको छु, स्वामी हे परमेश्वर हे जगत गुरु, म हजुरको शरणमा छु, मेरो स्वामीलाई चिन्ने नजर मलाई प्रदान गरिदिनुस् भनेर भगवानलाई प्रार्थना गर्नुभयो। नभन्दै आफ्नो पतिलाई छर्लङ्ग चिन्न सक्ने नेत्र भगवानले प्रदान गर्नुहुन्छ। उहाँ मेरो स्वामी हो भनेर गएर चरणमा दण्डवत गर्नुभयो। अश्विनी कुमारहरू दङ्ग पर्नुभयो, हो सुकन्या तिम्रो जय होस्, तिम्रो जय होस्, तिमीले आज आफ्नो स्वामीलाई चिन्यौ। तब खुब प्रेमसँग साधु नाम दर्शनम पुण्यम तीर्थ भूता हि साधव तीर्थ फलति कालेन सद्य साधु समागमः। साधु को दर्शन अर्थात कोई भगवान को परम भक्त को दर्शन प्राप्त गर्नु भनेको साक्षात तीर्थमा गएर स्नान गर्नु सरोवरे। तीर्थमा गएर स्नान गरेको फल त बरु के ढिलो मिल्न सक्छ रे, तर साधु समागम सन्तको दर्शनले चाहिँ तत्क्षण फल प्राप्त हुन्छ भनेको छ। राधे राधे, अझ प्रेमले भन्दिनु न हजुर, राधे राधे, राधा कृष्ण भगवानको
जय,
भक्त र भगवानको
जय,
शिव शंकर भोलानाथको
जय,
आजको आनन्दको
जय,
भक्त र भगवानको
जय हो।
त्यही भएर म बार बार भन्छु जहाँ जानुहुन्छ कथामा, हेर्नुहोस् त सुकन्यालाई पनि दृष्टि भएको स्वामी हातमा पर्नुभयो। साधु दर्शन, सन्त सेवा, कहीँ पनि कुनै पनि बेला हजुरको घरमा माग्नको लागि योगी वेशमा पहेँलो वस्त्र धारण गरेर नै कोही आउँछ भने पनि केही न केही नदी नपठाउ। अझ सबैभन्दा ठुलो कुरो त मेरो घरमा केही पनि छैन भन्ने शब्द मुखबाट आउँछ भने त्यसलाई बिर्सिदिनु, छैन भन्ने कुरा त गर्दै नगर्नु है, गर्दै नगर। एकजना व्यक्तिले भनेछन्, ओहो गएको वर्ष त मेरो त बुवा पनि बित्नुभयो, भएको धन पनि जलेर नष्ट भयो, छोरालाई पनि सर्पले टोक्यो, कस्तो खराब वर्ष गएछ भनेछन् क्या पतिदेवी। पत्नीले के भनेछन्, गएको वर्ष त भगवानले हामी माथि ठुलो कृपा गर्नुभयो, आमा छ वर्षदेखि हिँड्नै नसक्ने गरिकन उछ्यान पर्नु भएको थियो, बुवा त्यस्तै अवस्थामा उहाँहरूको वैकुण्ठ प्राप्ति भयो, उहाँहरूलाई पनि सहज भयो, छोरालाई सर्पले टोक्यो, मृत्यु हुने दिन थियो होला, भगवानले त्यो सर्पले टोकाइमा सानो कुरामा त्यो समस्या समाधान गरिदिनु भयो, ठुलो आग लागि हुने थियो होला, थोरै धन जलेर नष्ट भयो, हामीलाई भगवानले प्राण रक्षा गर्नुभयो भनिछन् के। भन्ने तरिका त त्यही हो, भनाइ त त्यही हो, तर तरिका फरक थियो। त्यही भएर जीवनमा नि कुनै पनि कुरालाई भन्ने तरिका बोलीमा अन्तर हुन्छ हजुर। यो बोली छ नि मान्छेको सबैभन्दा सुन्दर गहना भनेकै बोली हो। बोली मिठो भएको मान्छेले सुनचानी पनि लाउनु पर्दैन, जसको बोली मिठो छ नि, हेर्नुहोस् त रूप भनेको बुढेसकाल लागेपछि सबै चाउरिँदै जान्छ, दाँत पनि झर्दै जान्छ, तर मान्छे चाहिँ मन परिरह्यो भने सम्झिनु उसको गुण मन पर्यो, उसको स्वभाव मन पर्यो। मान्छे राम्रो हुने भनेकै स्वभावले हो कि। त्यही भएर भगवान्मा भक्ति गर्नुहोस्, सधैँ सधैँ राधा राधा कृष्ण कृष्ण शिव शिव राम राम नारायण नारायण जे भन्न मनपर्छ खुब भन्नुहोस्, खुब याद गर्नुहोस् है।